SBS नेपाली रेडियो अनलाइन र मोबाइलमा
नमस्कार SBS नेपाली पोडकास्टमा स्वागत छ र अब पालो भएको छ गत सात दिन यता नेपालमा भएका घटनाहरूबारे जान्ने हाम्रो साप्ताहिक प्रस्तुति नेपाल डायरीमा र यो सामग्री नेपाल संवाददाता प्रतीक्षा दुलालले प्रस्तुत गर्दै हुनुहुन्छ।
हालै नेपालबाट भारतका लागि दुई उच्चस्तरीय भ्रमण भएका छन्। पहिलो भ्रमण राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको रह्यो। उनी भारतीय जनता पार्टीको निमन्त्रणामा भारत गएका थिए। लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल दक्षिण छिमेक पुगे। भ्रमणपछि स्वदेश फर्केर सञ्चारकर्मीहरूसँग गरेको कुराकानीमा लामिछानेले भ्रमणका क्रममा भएका भेटहरूमा मौखिक रूपमा र त्यहाँको स्थानीय पत्रिकामा उनले लेखेको लेख मार्फत पनि उनको दलले भारतसँग कस्तो सम्बन्ध र लाभको अपेक्षा गरेको भन्ने प्रश्न पारेको बताए।
बैठकहरू पारदर्शी ढङ्गले अगाडि बढियो, कार्यवाहक राजदूतलाई नै राखेर हामी कुराकानी गऱ्यौँ। मेरो एउटा लेख पनि हिन्दुस्तान टाइम्समा त्यो लेख पनि आएको थियो। त्यस लेख मार्फत रासोपा सरकारले कस्तो किसिमको सहभागिताको सहकार्य चाहन्छ भन्ने कुरा त्यहाँ स्पष्ट पारिएको थियो। कनेक्टिभिटीका कुराहरूदेखि लिएर धार्मिक पर्यटनसम्मका कुराहरूमा हाम्रा प्राथमिकताहरू के हुन् र हामी हाम्रो सम्बन्धबाट कस्तो लाभको अपेक्षा गरिरहेका छौँ।
लामिछाने पाँच दिने भारत भ्रमण सकेर फर्केको भोलिपल्ट परराष्ट्र मन्त्री शिशिर खनाल भारतीय समकक्षी एस जयशङ्करको औपचारिक निमन्त्रणामा तीन दिनको भ्रमणका लागि प्रस्थान गरेका थिए। भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्केका खनालले उनको भ्रमण सकारात्मक रहेको बताए।
भ्रमण नभएको झन्डै दुई वर्ष जति समय भएको थियो मेरो यो भ्रमणबाट। त्यो द्विपक्षीय उच्चस्तरीय भ्रमणको सुरुवात भएको छ र अबका केही महिनाहरूमा हामीले दुवै देशबाट यस्ता उच्च स्तरीय भ्रमणहरूको अपेक्षा राख्न सक्छौँ।
यसैबीच मन्त्री खनालले हालै प्रधानमन्त्री शाहले नेपाल भारत सीमा विवादमा बेलायत सरकार पनि राख्नुपर्छ भनी दिएको भनाइभन्दा अलिक फरक अभिव्यक्ति दिएका छन्। आइतबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा भारतीय पत्रकारहरूले प्रधानमन्त्री शाहले बेलायतसँग सीमा विवादबारे कुराकानी भइरहेको भनी दिएको अभिव्यक्तिका विषयमा प्रश्न गरेका थिए। जवाफमा खनालले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा प्रधानमन्त्री स्पष्ट रहेको बताए। त्यसका लागि ऐतिहासिक प्रमाणहरू चाहिने र बेलायतको पुस्तकालय र म्युजियमहरूसँग त्यस्ता केही कागजपत्रहरू प्राप्त गर्न कोसिस गरिरहेको बताए। तर नेपाल त्यस्तो मध्यस्थताको खोजीमा नरहेको पनि उनले जवाफ दिए। पछिल्लो समय पार्टीको आन्तरिक राजनीतिमै रुमहलिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस साता नेपालको राजनीतिको विभिन्न पाटाबारे सार्वजनिक रूपमा बोले। उनले सरकारको काम कारवाहीदेखि आफ्नै पार्टीभित्रको आन्तरिक राजनीतिबारे पनि टीका टिप्पणी गरे। यसै सिलसिलामा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगबारे पनि टिप्पणी गरे, जसमा उनले सम्पत्ति छानबिन आयोगलाई आफूले मान्यता नदिने र सम्पत्ति विवरण भर्दा पनि नभर्ने बताए।
कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले फेरि चाहियो? आगो लगाएर पुगेन सम्पत्ति विवरण, खरानी छ उठाएर लैजा सरकार।
आयोगका बारेमा सबै राजनीतिक दलहरूको समान धारणा छैन। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले चाहिँ आफू र आफ्ना पार्टीका सबैले सम्पत्ति विवरण भर्ने बताए।
केही न्यायालयमा काम गर्नुभयो पूर्व न्यायमूर्तिहरूले, हामी विवरणहरू बुझाउँदैनौँ आयोगलाई भन्नुभएको छ। उहाँहरूको केसमा आफ्ना केही तर्कहरू होला, केही राजनीतिक दलका नेता शीर्ष नेताहरू हामी विवरण बुझाउँदैनौँ भनेर भन्नुभएको छ, त्यसका बारेमा हाम्रो कुनै टिप्पणी छैन। तर नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट म पनि र मेरो पार्टीको सबै साथीहरूले आफ्नो विवरण बुझाउनुहुन्छ।
सगरमाथा आरोहणका क्रममा छ दिन हराएका गाइड दावा शेर्पा अन्तत भेटिए। उनी हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा बुधबार भेटिएका थिए। शेर्पा खुम्बु आइसफल क्षेत्रमा फेला परेका थिए र उनलाई तत्काल उपचारका लागि काठमाडौँ ल्याइएको थियो। अघिल्लो शुक्रबार उनी तेस्रो शिविर क्षेत्र वरिपरिबाट सम्पर्कविहीन भएका थिए। यसैबीच पर्यटन विभागले यस घटनाबारे छानबिन गर्ने भएको छ। सगरमाथा क्षेत्रमा हराएका व्यक्ति छ दिनपछि जीवित भेटिएको घटनालाई कतिपयले आश्चर्य भनिरहेका छन् भने कतिपयले चाहिँ नेपालीहरूको सुरक्षाबारे हुने गरेको हेलचक्राइ भनी अर्थ्याएका छन्। सगरमाथाको प्रवेशद्वार मानिने नाम्ची बजारमा यस साता हिमालयन क्लाइमेट चार्टर 2026 समिट आयोजना भयो। हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्ताइरहेको बढ्दो सङ्कटको सेरोफेरोमा कार्यक्रम आयोजना भएको थियो। सोही क्रममा जलवायु परिवर्तनले निम्ताएको विभिन्न चुनौतीहरू र यसको सामनाका बारेमा एउटा घोषणा पत्र पनि जारी गरिएको छ। घोषणा पत्रमा विश्वभरबाट सहकार्य भए मात्र यी चुनौतीको सामना गर्न सक्ने उल्लेख गरिएको छ। नेपाल संयुक्त राष्ट्रसङ्घीय महासभा युएनजीको 81 अधिवेशन अन्तर्गत प्रथम समिति निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षाको अध्यक्षमा निर्वाचित भएको छ। समितिले निशस्त्रीकरण, अन्तर्राष्ट्रिय सुरक्षा तथा विश्व शान्ति सम्बन्धी विषयमा छलफल र निर्णय प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। स्थलसीमा नाकाबाट 100 रुपियाँ भन्दा बढीको सामान भित्र्याउन नपाइने भनी लगाइएको नियमलाई सरकारले अलिक खुकुलो पारेको छ। 100 रुपियाँको सीमालाई बढाएर सरकारले 500 रुपियाँ पुर्याएको छ। 500 सम्मको वस्तु निजी प्रयोगका लागि मात्र ल्याउन पाउने अधिकारीहरूले बताएका छन्। नेपाली महिला फुटबल टोली महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा पराजित भएको छ। बुधबार भएको सेमिफाइनलमा नेपाल परिचित प्रतिद्वन्दी बङ्गलादेशसँग 2-1 अन्तरले पराजित भयो। महिला फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भनिरहँदा यस्तो नतिजा आएको हो। प्रतियोगिता भारतको गोवामा आयोजना भएको थियो। खेलपछि नेपालका प्रशिक्षक नवीन नेउपानेले खेल अवधिभर नेपालले बल नियन्त्रण गरेको र अवसरहरू पनि सृजना गरेको तर गोल भने गर्न नसकेको बताए। यस्तै चोटका कारण हाल उपचारमा रहेकी नेपाली चर्चित खेलाडी सावित्रा भण्डारीको अनुपस्थितिको पनि महसुस भएको नेउपानेले बताए।
We create so many chances in this tournament, but final touch which we have is Savitra Bhandari. We miss a lot.
यसैबीच प्रतियोगिताका बेला घाइते भएकी नेपाली खेलाडी बिमला विकको शनिबार भारतमै शल्यक्रिया भएको छ। बङ्गलादेश विरुद्धको खेलमा घाइते भएकी बिमलाको नाकको हड्डी र नली भाँचिएको थियो। एसपिएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ। SBS South Asian.